أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الحمد لله الذي نورا قلوب العارفين بنور معرفته وأثبت فؤاد أنبيائه وأوليائه بقصص الأنبياء والمرسلين وأكمل إيمان المسلمين والمؤمنين بولاية علي أمير المؤمنين عليه السلام والصلاة والسلام والتحية والإكرام على أفضل الموجودات العبد المؤيد والرسول المسدد المصطفى الأمجد المحمود الأحمد أعني أبا القاسم محمد صلى الله عليه وسلم وعلى روحه ونفسه وصهره ووصيه سيد الأتقياء والأصفياء مولى الموالي إمام المتقين علي بن أبي طالب عليه الصلاة والسلام وعلى أوصيائه لا سيما بقية الله في الأرضين روحي وأرواح العالمين لتراب مقدمه الفدا واللعنة الدائمة على أعدائهم أجمعين من الآن إلى قيام يوم الدين أما بعد فقد قال رسول الله صلى الله عليه وآله وسلم إني تارك فيكم الثقلين كتاب الله وعترتي أهل بيتي ما إن تمسكتم بهما لن تذلوا بعدي أبدا إنهما لن يفترقا حتى يرد علي الحوض صدق رسول الله صلى الله عليه وآله وسلم صلوات اللهم صل على محمد وعلى محمد. سرور کائنات صلی اللہ علیہ وسلم نے فرمایا کہ انی تارکن فیکم ثقلین, میں تمہارے درمیان دو گنا قدر چیزیں چھوڑے جا رہا ہوں, اللہ کی کتاب اور اپنی عترت اپنے اہل بیت. یہ حدیث ثقلین ہمارے سشرے کا موضوع ہے جو انجمن فروغ اعضا لندن والوں کی طرف سے یہ اشرہ برپا کیا گیا ہے سلسلے کی پانچویں مجلس سے. تو میں نے کل وعدہ کیا تھا قرآن کریم کے عنوان سے کچھ مطالب آج پیش کروں گا آپ کی خدمت میں. تو خداوند متعال نے انبیاء علیہ السلام کو ان کی رسالت پہ, کیونکہ اللہ نے 124,000 انبیاء بھیجے اور ان میں سے 313 مرسل ہیں, رسول ہیں. یہ حضرت ابو ذر سے روایت ہے کہ کمل انبیاء, رسول خدا سے سوال کیا آپ نے, حضرت ابو ذر غفاری رضی اللہ عنہ نے, صحابی رسول ہیں, انہوں نے سوال کیا سب سے سچے صحابی, یا رسول اللہ انبیاء کتنے ہیں, کتنے اللہ نے نبی بھیجے؟ تو آپ نے فرمایا کہ 124,000. میں اتن و اربا و عشرون الف, 124,000 انبیاء اللہ نے بھیجے. وکمل مرسلون, ان میں رسول کتنے ہیں؟ کیونکہ ہر نبی رسول نہیں, نبی وہ جن پہ وحی آئے, رسول وہ کہ جن پہ دوسروں تب تبلیغ کرنا اس رسالت کا واجب ہو. کمل مرسل, ان میں سے مرسل کتنے ہیں, رسول کتنے ہیں جن کو دوسروں تک پیغام پہنچانا ضروری تھا؟ تو آپ نے فرمایا ثلاثہ 313, اور ان میں سے پانچ قرآن کی روح سے اول لازم ہیں, حضرت نوح و ابراہیم و موسیٰ اور عیسیٰ علیہ السلام اور رسول خدا صلی اللہ علیہ وسلم. اول لازم وہ جن کو نئی شریعت دی گئی. تو جناب آدم کو اللہ نے کچھ شریعت دے کے بھیجا, تو کچھ علماء کہتے ہیں کہ بھی وہ بھی اللہ نے قرآن میں نہیں گنایا, لیکن اول لازم تھے کیونکہ وہ شریعت کوئی نہ کوئی لائے ہوں گے. تو چھ اس لیے بعض کہتے ہیں کہ نہیں, وہ بنیادی احکام اس زمانے میں اتنے زیادہ نہیں تھے, وہ بنیادی چند ایک احکام, تو بہرحال جو بھی وہ شریعت تو لائے. تو عقلی دلیل کے طور پہ کچھ علماء کہتے ہیں چھ, قرآن سے پانچ کے نام ہیں. تو اب جو باقی پھر جناب نوح کے بعد جناب ابراہیم تک جتنے انبیاء یا مرسلین آئے وہ جناب نوح ہی کی شریعت پہ پابند تھے. جناب ابراہیم علیہ السلام کے آنے کے بعد, جناب نوح علیہ السلام کے بعد جناب ابراہیم, جب جناب ابراہیم علیہ السلام آئے تو جناب موسیٰ تک انہی کی شریعت پہ تمام انبیاء مرسلین پابند تھے. بہرحال اسی طرح سے بعد الانبیاء تو پھر تمام شریعتیں منسوخ ہیں، رسول خدا صلی اللہ علیہ وسلم کی شریعت جو ہے وہ ناسخ ہے، ایبروگیٹر ہے، باقی سب ایبروگیٹڈ. یعنی ان میں کوئی نماز تھی کیسی بھی تھی، اب یہ نمازیں پانچ ہیں. ان میں روزے تھے جیسے بھی تھے، اب یہ 30 ماہ رمضان کے روزے ہیں، 29 یا 30. یہ یعنی تو اس طرح سے حج ہے، خمس زکوٰۃ ہے، جو احکام ہیں اب وہ شریعت محمدی قیامت تک چلے گی. وحرام محمد حرام الی یوم القیامہ، وحلالہ حلال الی یوم القیامہ. محمد صلی اللہ علیہ وسلم کا حرام قیامت تک کے لیے حرام ہے، اور ان کا حلال قیامت تک کے لیے حلال. ان کی شریعت کو کوئی بدل نہیں سکتا. تو اب بہرحال اللہ نے وہ جو رسول بھیجے انہیں جب اپنی اپنی امتوں میں بھیجا تو انہیں کوئی نہ کوئی معجزہ دے کے بھیجا تاکہ وہ اپنی امت کو ثابت کر سکیں کہ یہ اللہ کے بھیجے ہوئے ہیں. تو جیسے جیسے تقاضے تھے ویسے ویسے معجزات. گزشتہ انبیاء کو اللہ نے بعض کو کتابیں بھی دیں، بعض کو صحیفے دیے. اب بعض روایات میں ہے کہ چار کتابیں آئیں اللہ کی طرف سے، کل قرآن سمیت، قرآن کریم سمیت چار کتابیں اور 100 صحیفے. بہرحال تو اب گزشتہ انبیاء کی کتابیں اور صحیفے جو تھے وہ معجزے کے طور پہ انہیں عطا نہیں کیے گئے تھے. جیسے جیسے تقاضے ویسے ویسے معجزہ. اب رسول یعنی چلے میں جلدی سے پیش کر دوں. تو اب حضرت موسیٰ علیہ السلام کے زمانے میں سحر کا، جادو کا، میجک کا زور تھا، میجیشنز بہت مشہور تھے. تو اللہ نے جناب موسیٰ کو دو معجزات دیے، ایک ید بیضا جیب میں ہاتھ ڈال کے نکالتے تو اس میں سے نور نکلتا تھا، اور دوسرا عصا ان کا، دی سٹاف آف موسیٰ. وہ اس عصا کو زمین پہ پھینکتے تو وہ اژدہا میں تبدیل ہو جاتا تھا. جناب عیسیٰ کے زمانے میں طب کا زور تھا، میڈیسن میں بڑے ایکسپرٹ تھے. اب یہ لازمی نہیں کہ ایلوپیتھی ہو، کوئی اس زمانے کی جو میڈیسن تھی وہ جو بھی تھی، حکمتی جو بھی تھا، اس کے کئی فارمولاز وغیرہ لاسٹ ہو گئے، اب وہ اس پہ لوگ عمل نہیں کرتے. تو بہرحال وہ اس زمانے کی میڈیسن، وہ اس میں بڑے ایکسپرٹ تھے، لیکن کچھ بیماریوں کا وہ علاج نہیں کر پاتے تھے. پیدائشی نابینا کو بینائی نہیں دے پاتے تھے، پیدائشی گونگے بہروں کو وہ علاج نہیں کر پاتے تھے. تو اللہ نے جناب موسیٰ کو، جناب عیسیٰ علیہ السلام کو، دم عیسیٰ مشہور ہے، وہ پھونک مارتے دم کرتے کسی کو تو پیدائشی نابینا کو بینائی آ جاتی، گونگے کو گویائی آ جاتی، بہرے کو شنوائی دے دیتی، مردے کو ٹھوکر مارتے قوم بے اذن رب کی، اپنے رب کے اذن سے اٹھ جاتا وہ زندہ ہو جاتا. تو جیسے جیسے تقاضے ویسے ویسے معجزات. اب جناب رسول خدا صلی اللہ علیہ وسلم کے زمانے میں عربوں کو اپنی دو باتوں پہ بہت ناز تھا، ایک اپنی زبان پہ، وہ کہتے تھے ہم عرب ہیں باقی سب عجم، عجم ہی کہتے ہیں بے زبان کو، یعنی ان کا یہ جانور کی طرح، یعنی ان کی کوئی زبان نہیں ہے، ہم لوگ عرب ہیں، ہم عربی بولتے ہیں باقی عجم ہیں. اور دوسرے اپنی شمشیر زنی پہ تلوار ایسی چلاتے تھے، نسلوں میں کچھ تو کچھ سار چلتا تھا، چھوٹی چھوٹی باتوں پہ لڑائی ہو جاتی تھی، بہت لڑتے تھے، جنگیں کرتے رہتے تھے. خود ہی پھر انہوں نے قانون بنایا کہ ہم سال میں 4 مہینے نہیں لڑیں گے تاکہ نسلیں ختم نہ ہو جائیں. تو اللہ نے جیسے ہی ان کے وہاں کے زمانے کا زور دیکھا تو عربوں کے دو باتوں کا زور، ایک ان کی زبان کہ عربی بولتے ہیں، دوسرے ان کی تلوار. تو اللہ نے رسول خدا صلی اللہ علیہ وآلہ وسلم کو دو معجزات عطا کیے، عربوں کی زبان کا جواب قرآن کریم کی شکل میں دیا، اور ان کی تلوار کا جواب علی ابن ابی طالب کی شکل میں دیا. جس طرح سے قرآن لا جواب ہے ویسے بھی علی بھی لا جواب ہے، جیسے قرآن بے نظیر ہے ویسے علی بھی بے نظیر ہے، جیسے قرآن کا آج تک کوئی بدل نہیں لا سکا ویسے آج تک علی کا بدل نہیں آ سکا. تو اب ان کی زبان یعنی وہی 27 حروف تہجی الف سے لے کے یہ تک، 27 ہیں عربی میں، الف با تا سا جیم ہا خا، یہ تک 27 ہے، 27 27 حروف تہجی الفابیٹیکل لیٹرز. تو اسی سے اللہ نے قرآن بنا دیا کہ تم شعر کہتے ہو جس کے نہ معنی ہوتا ہے نہ مفہوم ہوتا ہے، لغو گوئی ہوتی ہے، بس اچھے اچھے الفاظ ملا جلا کے، یہ عربی کا وہی شعر ہے. اور یہ جو تم، میں نے کلام بھیجا ہے اسی قرآن کو، وہی تمہاری عربی سے بنا ہے. ہر زبان میں دو چیزیں ہوتی ہیں، نظم اور نثر. عربی میں کہتے ہیں نظم، یہ عربی سے لیا نظم، نظم یعنی تنظیم کر کے الفاظ کو مسجع مکفر لگا کے ردیف کافی ملا کے شعر بنا دینا، اسے کہتے ہیں نظم. نظم پوئمز انگلش میں کہتے ہیں، شاعری نظم. اور نثر، یہ جو میں بول رہا ہوں یہ نثر ہے، پروز اینڈ پوئمز. پوئمز نظم، اور نثر جو ہے یہ دونوں عربی کے لفظ ہیں، نظم اور نثر. تو شاعری اور یہ جو میں بول رہا ہوں یہ نثر ہے. تو اب یہ پوئمز اینڈ پروز ہر زبان میں. اب وہ نظم کے عربی، وہ عام کلام بھی کرتے تھے بڑا فصیح و بلیغ، اور پھر عربی جو بولتے تھے، جو شاعری کرتے تھے، وہ بھی نظم کی شکل میں. تو اللہ نے کہا کہ بھئی ہر زبان میں دو چیزیں ہیں، لیکن عربی زبان میں تین چیزیں ہیں. علماء نے لکھا، علامہ سید مرتضی عسکری نے اپنی القرآن الکریم فی روایات المدرستین، اس میں لکھتے ہیں کہ ہر زبان میں دو چیزیں، قرآن جو ہے وہ نظم اور نثر، عربی میں تین ہے، نظم نثر اور قرآن. قرآن نہ نظم ہے نہ نثر ہے، دونوں سے بالاتر ہے. کیا ہے؟ اللہ نے وہی 27 حروف ملا کے قرآن بنا دیا. بسم اللہ الرحمن الرحیم، الحمد للہ رب العالمین، الرحمن الرحیم، مالک یوم الدین. تو قرآن جو ہے قرآن ہے. تو اب جب اللہ نے اپنے رسول کو قرآن کریم دیا، کہا ان کو آپ یہ قرآن سنائیں، یہ آپ کی رسالت پہ دلیل ہے، دلیل کے طور پہ انہیں کہ آپ کی رسالت کی قیامت تک آپ کی رسالت باقی رہنے والی ہے، تو پھر قرآن بھی قیامت تک باقی رہے گا، اور پھر اہل بیت بھی قرآن. اب اسی لیے رسول خدا نے فرمایا میں قرآن و اہل بیت چھوڑے جا رہا ہوں، تو قیامت تک قرآن و اہل بیت باقی رہیں گے. تو اب قرآن آ صرف قرآن پہ. تو اب اس زمانے میں یعنی اعجاز، قرآن زندہ معجزہ ہے. معجزہ یعنی عقلیں عاجز ہوں اس جیسا لانے سے، اسے کہا جاتا ہے معجزہ. عاجز عربی کا لفظ ہے، عاجز ہوں یعنی انکیپیبل آف برنگنگ لائک، اس جیسی کوئی شے لانے سے عاجز ہوں، ان میں صلاحیت ہی نہ ہو، تو اسے کہتے ہیں معجزہ. تو اب قرآن اور اہل بیت معجزہ ہیں رسول خدا صلی اللہ علیہ وسلم، ان کی حقانیت، ان کی رسالت پہ دلیل کے طور پہ. تو اب قرآن کریم 114 سوروں پہ مشتمل ہے. اللہ نے 114 سورے نازل کیے، اللہ نے قرآن بھی 114 پہ وہ سوار رکھا ہے. قرآن بھی بغیر 114 سے خالی نہیں. تو 114 سورے، اور یہ جو موجودہ تنظیم ہم نے اس دن عرض کیا تھا کہ یہ خود رسول خدا صلی اللہ علیہ وسلم نے اس کو ترتیب دی ہے. دلیل کیا ہے؟ حدیث ثقلین، انی تارکن فیکم ثقلین، میں تمہارے درمیان دو گراں قدر چیزیں چھوڑے جا رہا ہوں، کتاب اللہ و اطرت اہل بیتی، اللہ کی کتاب اور اپنی اطرت اپنے اہل بیت. تو اللہ کی کتاب چھوڑے جا رہا ہوں، قرآن نے کہا، یہ نہیں کہا قرآن و اہل بیت چھوڑے جا رہا ہوں، کہا اللہ کی کتاب چھوڑے جا رہا ہوں. کتاب کہتے ہی مکتوب کو ہیں، جو مکتوب ہو وہ کتاب کہلاتی ہے، لکھی ہوئی کتاب چھوڑے جا رہا ہوں. انی تارکن فیکم ثقلین، کتاب اللہ و اطرت اہل بیتی، اللہ کی کتاب، کتاب چھوڑے جا رہا ہوں. اب وہ سب سننے والے جو صحابہ تھے، زیادہ تر تقریباً سب عرب تھے، انہوں نے نکاح کہ کتاب کہاں ہے، اس کا مطلب ہے انہیں پتا تھا کتاب چھوڑے جا رہے ہیں. جب وہی نازل ہوتی تو آپ لکھواتے، یعنی لکھیے یہ سورہ مکمل ہو گیا، یہ سورہ، اب یہ نیا سورہ آ گیا، بسم اللہ لکھ دیجیے. یہاں پہ واحد سورہ ہے سورہ توبہ، جس کے شروع میں بسم اللہ نہیں. قرآن میں 114 دفعہ ہی بسم اللہ آئی ہے، سورہ توبہ کے شروع میں نہیں ہے، لیکن سورہ نمل میں دو دفعہ آئی ہے، ایک ابتدا میں اور ایک وسط میں. انہ من سلیمان انہ بسم اللہ الرحمن الرحیم، کہ جب ہدہد جناب سلیمان کا خط لے کے گیا ملکہ کے لیے، تو کہا کہ یہ خط سلیمان کی طرف سے ہے، اور اس کا مضمون بسم اللہ الرحمن الرحیم سے شروع ہوتا ہے. اس کا مطلب ہے بسم اللہ الرحمن الرحیم اسلام سے پہلے بھی موجود تھی. بسم اللہ، قرآن نہیں موجود تھا لیکن بسم اللہ موجود تھی. تو اب بسم اللہ الرحمن الرحیم پڑھیں، اور دلیلیں بہت زیادہ ہیں. تو اب وہ کہتے ہیں کہ جی بہت، کہ نہیں رسول خدا جو ہیں قرآن جو ہے وہ صحابہ نے جمع کیا، اور رسول خدا اپنے بعد خلیفہ بنا کے نہیں گئے. ارے بھائی دو ہی تو چیزیں رسول خدا فرما رہے ہیں، میں دو چھوڑے جا رہا ہوں، اللہ کی کتاب اور اپنی عطرت اپنے اہل بیت. تو خلیفہ بھی بنا گئے ہیں، امام بنا گئے، اور کتاب بھی مکمل اپنے اس میں شکل میں چھوڑ گئے. یہ موجودہ قرآن خود ترتیب کے لحاظ سے معجزہ ہے، اور پورا ایک مکمل سورے کی تلاوت ہر نماز میں واجب ہے. تو اگر کوئی سورہ مکمل نہ ہوتا تو اہل بیت بتا دیتے بھائی یہ سورہ نہ پڑھنا، یہ مکمل نہیں ہے. جیسے مثال کے طور پہ کہا سورہ الم نشرح لک صدرک، سورہ انشرح یا شرح، سورہ انشرح اور سورہ ضحا، یہ جب بھی پڑھو تو دونوں ساتھ پڑھنا ایک نماز میں، اور سورہ فیل اور قریش جب پڑھنا تو دونوں ساتھ پڑھنا. مکمل ہیں لیکن رسول خدا ہمیشہ دونوں کو ساتھ ساتھ پڑھتے تھے، دونوں کا مضمون مرتبط، فیل اور قریش. لإلاف قريش إلافهم رحلة الشتاء في سيف، فليعبدوا رب هذا البيت الذي أطعمهم من خوف وآمنهم من جوع. وصورة في يعني بهرل تو والضحى بالليل إذا سجى ما ودعك ربك وما قلى ولا الآخرة خير لك من الأولى ولا سوف يعطيك ربك فترضى. ألم يجدك يتيما فأوى وجدك ضالا فهدى ووجدك عائلا فأغنى، فأما اليتيم فلا تنحر وأما السائل فلا تقهر وأما بنعمة ربك فحدث. يعني اب یعنی مختلف یہ سورے ہیں ان کو جو بتا، تو اب یہ سارے سورے مکمل ہیں، سورہ جمعہ، سورہ منافقوں. اب بہت سے لوگ کہتے ہیں نہیں چھوٹے والے سورے تو ہیں بڑے والے سوروں میں، نہیں لیکن ترتیب قرآن کی بتا رہی ہے. رسول خدا نے ابتدا میں سارے طویل سورے رکھے ہیں اور اختتام پہ سارے چھوٹے چھوٹے سورے، اور پھر اختتام جب مکمل جمع کر دیا تو پھر کہا سب سے شروع میں قرآن کریم کے لکھ دینا سورہ فاتحہ. اس کو کہتے ہیں فاتحۃ الکتاب، کتاب کے افتتاح کے طور پہ سورہ فاتحہ. جو کچھ مولا علی کہتے ہیں قرآن میں ہے وہ سورہ فاتحہ میں. تو رسول خدا نے پورے کے پورے قرآن کو جمع کرنے کے بعد فاتحہ کو ابتدا میں اس لیے ایک دیباچے کے طور پہ رکھ دیا، ایک پریفیس لکھا جاتا ہے نا کتاب کا، اس کتاب میں کیا کچھ ہے، تو اس کو سورہ فاتحہ، پورے قرآن کا خلاصہ سورہ فاتحہ میں، اس لیے اس کو بالکل شروع میں رکھا فاتحۃ الکتاب کے طور پہ. پورا قرآن میں جاننا چاہتے ہو کیا وہ فاتحۃ الکتاب دیباچہ. تو یہ ترتیب رسول خدا کی ہے. آج بھی بڑے بڑے علماء کہتے ہیں کہ اگر کوئی آدمی عربی ادب کا مایاناز ادیب ہو، ماہر ہو، فصیح ہو، یعنی فصاحت و بلاغت کو جانتا ہو قرآن کی، یعنی عربی زبان کی، اس کو آپ قرآن کا کوئی سورہ دے دے کہ اس کو یہ ان آیات کو سب کو الگ الگ کر دیں، اس کو ان آیات کو وہ ترتیب دے دے جو قرآن کے سورہ کی ہے، کہ یہ آیت نمبر 1, 2, 3, 4, 7 سورہ فاتحہ کی، وہ ترتیب نہیں دے پائے گا. تو قرآن ترتیب کے لحاظ سے بھی معجزہ ہے. یہ جو صحیح بخاری میں کہ بھی پہلے خلیفہ نے جمع کیا، پھر کچھ روایت کہتی ہے دوسرے خلیفہ نے، اور زیادہ تر روایت کہتی ہیں تیسرے خلیفہ نے جمع کیا، یہ ٹکراؤ، یہ تضاد بتا رہا ہے کہ صحابہ نے جمع نہیں کیا، خلفاء نے جمع نہیں کیا، یہ خود رسول خدا صلی اللہ علیہ وسلم اپنی زندگی میں جمع کر گئے تھے. اب یہ وہ ترتیب نہیں ہے جس سے قرآن نازل ہوا. آیات سورے زیادہ تر جو ہیں مکی سورے، چھوٹے چھوٹے سورے تھے وہ آخر میں، سورہ فاتحہ مکی سورہ وہ ابتدا میں، سورہ بقرہ مدینہ میں نازل ہوا، آل عمران، نساء، مائدہ، انعام، اعراف، انفال، توبہ، یونس، ہود، یوسف، یعنی اب یہ پھر رعد ہے، ابراہیم ہے، حجر ہے، پھر نحل ہے، سورہ اسراء ہے جسے بنی اسرائیل بھی کہا جاتا ہے، پھر سورہ کہف ہے، پھر مریم ہے، طٰہٰ، پھر انبیاء ہے، حج ہے، مؤمنون. تو یہ 23 سورہ میں نے گنا دی، اس کے بعد پھر 24، یعنی یہ اگر آپ تمام سوروں کو دیکھیں گے تو ان کی ترتیب رسول خدا صلی اللہ علیہ وسلم نے دی ہے. اور یہ شان نزول یعنی تنزیلی ترتیب نہیں ہے کہ اس ان ترتیب سے آیا، یہ رسول خدا صلی اللہ علیہ وسلم نے خود ترتیب دی اس کو کہ ان سوروں کو اس طرح سے رکھو. آیات کا بتایا یہ سورہ کی آیات ہیں، یہ مکمل سورہ، یہ سورہ، پھر یہ آیا سوروں کی ترتیب. تو اب یہ قرآن کریم کے تمام کے تمام سورے ان کی ترتیب سرور کائنات صلی اللہ علیہ وسلم نے دی. تو اب اگر ہم قرآن کو جس روح سے دیکھیں گے، اب موجودہ، اب یہ پورا کا پورا قرآن، اب اس زمانے میں جب یہ قرآن نازل ہوا تو رسول خدا نے یہ قرآن لوگوں کو سنایا، لوگ پریشان ہو گئے، ارے یہ کیا پیش کر رہے ہیں، کسی کلام شاعر کا بھی یہ خود بنا رہے ہیں، کہاں سے لا رہے ہیں، کیسے، کس کا کلام ہے؟ اور آپ نے کہا کہ نہیں، یہ اللہ کا کلام ہے، کلام اللہ. بار بار کہتے تھے میرا نہیں ہے، ہر آدمی کریڈٹ لینا چاہتا ہے، میں نے کہا یہ، میں نے کر دیا. کہا نہیں، یہ اللہ کا کلام ہے. وہ بھی پریشان، اللہ کا کلام، اللہ، ہاں کیا دلیل، کیا اللہ ہے، اس نے اپنا کلام بھیجا یہ اس کا کلام ہے، میں اس کا رسول ہوں، اس کا پیغام لایا ہوں، ایک جبرائیل فرشتہ جو لے کے آتا ہے میرے پاس. تو اللہ نے پھر چیلنج کر دیا، فأتوا بمثل هذا القرآن، اس قرآن جیسی کتاب لے آؤ، اس قرآن جیسی کتاب لے آؤ، اگر تم سمجھتے ہو کہ یہ میرے یہ اللہ کی طرف سے نہیں ہے، میرے حبیب نے خود بنایا ہے، یہ کہیں اور سے لے کے آئے ہیں، لوگوں سے گھڑ رہے ہیں اس کو، تو تم اس قرآن جیسی کتاب لے آؤ، اگر لے آؤ گے تو پھر تم نے میرے حبیب کا جواب دے دیا اور ان کو شکست دے دی. تو آ کے آپ کے خیال میں وہ اگر علمی جواب رکھتے ہوتے تو قرآن کا جواب نہ لے آتے، انہوں نے کوشش کی، نہیں لا سکے قرآن جیسی کتاب، نہیں لا سکے. پھر अल्लाह ने उसको आसान बना दिया चैलेंज को। फातुबे अशर सूर में मिसले, कुरान के सूरों जैसे 10 सूरे बना लाओ। सूर जमा है सूरा की, तो अब ये कहा 10 सूरे बना लाओ, अशर सूर में मिसले, 10 सूरे कुरान के सूरों जैसे बना लाओ। क्या आपके ख्याल में उन्होंने कोशिश नहीं की होगी? कोशिश करते रहे, आखिर में इख्तिताम पे अल्लाह ने उसको आसान बना दिया। फातु बे सूरत में मिसले वदउ शहदाकुम मिन दुनिल्लाह इन कुंतुम सादिकीन, अगर तुम सच्चे हो तो कुरान के सूरों जैसा एक सूरा बना लो। सूरा बकरा बड़ा तो तवील सूरा भी, छोटे छोटे सूरे भी, सूरा कौसर सबसे छोटा सूरा, इस जैसा एक सूरा बना लो। जाओ जाके जहां सबा मुअल्लकात, 7 बेहतरीन जो कसीदे थे अरबों के, वो खाना काबा में लटका गए थे। साल में एक दिन मेला होता था अरबों का, जहां सारे अरब फसीह बलीग आते, अपने अपने कलाम सुनाते और शायरी करते, और वो तो बहरहाल वो उनमें से जो बेहतरीन अब तक जमाने जाहिलियत में अशआर कहे गए थे, वो उनमें से 7 बेहतरीन कसीदे खाना काबा में लटकाए गए थे लिख के। तो अब हबीब खुदा ने कहा जाओ जाके सूरह को भी वहां पे लिख के लगा लो। ज़ाहरन सूरह ज़लज़ाल, बाद ने कहा सूरह कौसर एक मरतबा कुछ लोग लिख के लेके गए। एक शायर था उस जमाने में मक्के में, उसका नाम था शाह, शीन आयन शीन आयन, शाह नामी शायर था। वो पूरे साल कलाम नहीं करता था, असर के बाद कहीं वो अपने घर से चहलकदमी के लिए मक्के में निकलता था, तो लोग आते अपने अपने कलाम लिखवा के लेके आते। कुछ लोग खुद लिख लेते थे, बहुत से लोगों को लिखना पढ़ना नहीं आता था, थे वो अनपढ़, लेकिन वो शेर कह लेते थे। अरब अनपढ़ होने के बावजूद शेर कह लेते थे। तो कहा ये जो है वो हमारा कलाम शाशा के पास लेके जाते थे, भाई ये शाशा इसकी तसहीह कर दो। वो पढ़ता उसके बाद फिर तसहीह कर देता कि हाँ ये इसमें ये गलतियां, अगलात निकालता। तो एक दिन लोगों ने सूरह कौसर लिखवाया, उसको ले गए, कहा कि भाई ये शाह, एक आदमी ने अपना कलाम पेश किया, दूसरे ने तीसरे, वो बोलता नहीं था, साल में सिर्फ एक दिन बोलता था। जिस दिन वो मेला लगता था अरबों का, अब सनादीद अरब सब जमा है, उन्होंने सबने जाके कहा कि क्या करें, हम जवाब देने कोशिश कर रहे हैं, इसका इल्मी जवाब नहीं है, मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम का हमारे पास इल्मी जवाब नहीं। उन्होंने क्या किया, उन्होंने वो लिखवाया और शाशा के सामने, जहां वो हाथ में कलम लेके निकलता था घर से बाहर, बोलता नहीं था, बस वो जल्दी जल्दी उसी पे पढ़ता, एक दफा में पढ़ता और फौरन सारी गलतियां निकाल देता, उसी कागज पे लिख देता कि इसमें गलतियां क्या है, हर कलाम की, शायरों के कलाम की। तो एक मरतबा सूरह कौसर उसके सामने ले गया, कभी ये पढ़ो, इसमें से गलतियां निकालो। उसने पढ़ा एक दफा, कलम उठाया कि लिखूं गलतियां, फिर सोचने लगा, फिर दोबारा उसने पढ़ा। जब तीसरी दफा उसने उस सूरह को पढ़ा कुरान के, और वो परेशान होने लगा कि भाई ये मेरे, मुझे इसमें कोई गलतियां नजर नहीं आ रही, इसमें कोई मैं कलाम में गलतियां निकाल नहीं पा रहा, ये कलाम, सोचता रहा कुछ देर। उसने तीसरी दफा पढ़ने के बाद कहा मा हादा मिन कलामिल बशर, वो जो पूरे साल नहीं बोलता था बोल उठा, कहा ये बशर का कलाम नहीं है, ये मा फौकल बशर का कलाम है, ये खालिक का कलाम है, किसी खुदा का कलाम है। वो मुशरिकीन थे, वो कभी किसी खालिक का, किसी अल्लाह का, यानी अब वो समझ गए, उन्होंने कभी हम मोहम्मद का जवाब नहीं दे सकते। शाशा तक ने मान लिया कि इसका जवाब मोहम्मद के जो कुरान है, इसका जवाब नहीं किसी के पास, कुरान है किराअत से, जो पढ़ के सुनाया जाए वो कुरान, जो लिखा हुआ वो किताबुल्लाह। तो अब जब वो इल्मी जवाब ना दे सके तो फिर मरने मारने पे उतर आया। उन्होंने मंसूबा बनाया कि मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम को कत्ल कर दिया जाए। अबू सुफियान की सरपरस्ती में सबने मंसूबा बनाया और कहा कि बांट लो, हर कबीले से एक एक आदमी ले लो जो कत्ल कर दे, ताकि फिर किस किस से लड़ते फिरेंगे मुसलमान ये बनी हाशिम। तो अब ये क्या हुआ कि जब लोगों के पास इल्मी जवाब नहीं होता तो फिर वो दहशतगर्दी पे उतर आते हैं, कत्ल गारत पे, सुइसाइड बॉम्बिंग पे, टारगेट किलिंग पे। तो इल्मी जवाब नहीं ला सके, तो कुरान जो है वो जिंदा मुअज्जा है सरवर कायनात सल्लल्लाहु अलैहि वसल्लम की रिसालत का। और कई लोगों ने बैठ के कलाम बनाए झूठे सच्चे, एक है जैसे अलकारिया मलकारिया व मादरा के मलकारिया, खड़कने वाली भड़कने वाली, और तुम्हें क्या मालूम भड़कने वाली क्या है। अब उसने एक आदमी ने अलफील व मलफील व मादरा का मलफील, हाथी और हाथी क्या, और तुम्हें क्या मालूम हाथी क्या है। तो अब उसने कहा कि उसकी सूंड लंबी होती है, उसकी फला ये वो। तो लोगों ने कहा ये क्या बनाया तुमने, यानी खुद अरब मुतअज्जिब थे कि बाज़ लोगों ने जो सूरह बनाने की कोशिश की, उन्होंने कोशिशें की और लेके आए। मरहूम आयतुल्ला सैयद अबुल कासिम अलखोई की किताब है एजाज़ुल कुरान, दो किताबें उनकी कुरान पे, दोनों ही नायाब, दोनों ही बहुत मुफीद, बहुत शाहकार है। एक है अल बयान फी तफसीर अल कुरान, कि जिसमें उलूम कुरान पे और फिर सूरह फातिहा की तफसीर में लिखा है उस किताब को उन्होंने, और उसके बाद फिर वो चाहते थे पूरा कुरान की तफसीर लिखें लेकिन नहीं लिख पाए। बहरहाल उसकी क्यों नहीं लिखी उसकी तफसीर में नहीं जा सकता। दूसरी एजाज़ कुरान पे, और उसमें उन्होंने बहुत सी दलीलें दी, और ये जो लोगों ने इस कस्म की चीज़ें बनाई हैं उसके जवाब दिए कि ये कुरान के सूरों का जवाब क्यों नहीं है। तो कुरान करीम एक जिंदा मुजज़ा है, और ये जिंदा मोजज़ा आज तक बाकी है। एजाज कुरान एक पहलू है कुरान का एजाज, दूसरे इसकी एजाज किस तरह से है। कुछ लोग कहते हैं कि सिर्फ फसाहत व बलागत में मोजज़ा है, कुछ कहते हैं नहीं, फसाहत व बलागत में भी, अपने मानी बयान बदी में भी, और जो कुछ इसमें उलूम आए हैं उसमें भी, हर पहलू इल्म, गैब की जो खबरें दी हैं अल्लाह ने, गैब की खबरें दी कि भाई गोलबत रूम में नदन अनकरीब रोम जो है वो मغلوب हो जाएगा, अपनी जो करीबी जमीन है उससे, यानी ईरान करना नहीं है तुम्हारा, यानी अब ये तमाम के तमाम जो हैं वो उलूम में बयान में, और अपने नबी को गैब की खबरें बताना कि ये इजा असर नबी अजवाज जो है रसूल खुदा अपने बाद अजवाज को अपने राज बता देते हैं, वो चीज़ें कुरान में जो कुछ है, यानी कि उनके जो वो फसाहत व बलागत थी अरबों की, वो अच्छे अल्फाज थे या बाज़ वाहियात अल्फाज भी इस्तेमाल करते थे वो, लेकिन सजे हुए लगते थे शायरी में, उनका कोई मफहूम नहीं होता था, उसके अंदर कोई गहराई नहीं होती थी, उसके अंदर कोई बयान नहीं, लेकिन वही अल्लाह ने कुरान जो दिया वो फसाहत व बलागत के अंदर अपने अंदर गहराई लिए हुए तौहीद बयान कर रहा है, अदल बयान कर रहा है, नबूवत, गुज़श्ता अंबिया की तारीख, और हर तरह से। देखिए मिसाल के तौर पे सादा सी एक मिसाल दूं फसाहत व बलागत में, कि एक बादशाह ने ख्वाब देखा कि 7 गाय हैं, 7 गाय को खा रही, और ये हुआ वो हुआ, और अब उसने क्या ख्वाब सुनाया होगा, बादशाह था तो बादशाह ने इतना लंबा चौड़ा ख्वाब सुनाया, दास्तानें सुनाता रहा, मैंने इसे ख्वाब देखा ये वो, मुझे उस ख्वाब की ताबीर चाहिए, मुझे को अभी रात का वक्त है, मुझे अभी ताबीर चाहिए। वहां जनाबे यूसुफ रोते हुए थे, तो एक मरतबा उन्होंने जब पंजतन का वास्ता दिया, चहारदा मासूमीन का वास्ता दिया, तो जनाबे जिब्राइल नाजिल हुए, कहा कि आज ही रात, अल्लाह का क्या आज ही रात कैसे रिहाई मिल जाएगी, अल्लाह तो कारसाज है जो चाहे कर ले, लेकिन अब तो जेल का दरवाजा बंद हो गया, रात की तारीकी, अल्लाह ने उस बादशाह को ऐसा ख्वाब दिखाया उसके जहन में आया, मुझे अभी ताबीर चाहिए। वजीर को बुला, इसको बुला, कहा मुझे अभी ताबीर चाहिए इस ख्वाब की मुझे। उसने कहा हाँ, जब मैं जेल में था तो जिंदान में एक आदमी था, उसका नाम यूसुफ था, वो ख्वाबों की सच्ची ताबीर देता था, उसी ने मुझे देखा था एक मरतबा, हम लोगों ने सबने ख्वाब देखे, तो कहा कि भाई ये इसको फांसी दे दी जाएगी, तो सूली पे लटका दिया, इसको दार पे चढ़ा दिया जाएगा, सूली लटका दिया जाएगा, और इसके सर में से परिंदे खाएंगे, और तुम्हें जो है वो रिहाई मिल जाएगी, और तुम बादशाह के मुकर्रब हो जाओगे। और उससे कहीं कह दिया था, जिसकी वजह से फिर ये जेल तुलानी हो गई जनाब यूसुफ की, कि उजगुर ने रबक, अपने रब के पास, अपने बादशाह के पास जो है मुझे जिक्र कर देना मेरा, कि मैं बेगुनाह जिंदान में हूं। तो कहा कि ठीक है, वो सच्ची ताबीर देता तो उसको इसी वक्त लेके आओ, अभी तो रात है, वो काहिरा मिस्र में बाहर है, शहर से बाहर जे उसको जिंदान में, कहा इसी वक्त मुझे ताबीर चाहिए, उसे अभी लेके आओ। अब वो जनाबे यूसुफ से अल्लाह का वादा था कि अब तुमने यूसुफ, आपने अब 14 का पंजतन का, पंजतन पाक का, और 14 मासूमीन का वास्ता दिया, आपको इसी रात रिहाई मिलेगी, वहीं रिहाई मिली, लेके आएगा यूसुफ व अय्युह सिद्दीक, ए यूसुफ ए सिद्दीक ए सच्चे यूसुफ, ताबीर दीजिए। तो उन्होंने, अब वो जो पूरा जनाब यूसुफ, वाहिद तुलानी, तवील सूरों में वाहिद सूरा है सूरा यूसुफ, 12वां सूरा है, जो एक ही मौजू पे है जनाब यूसुफ पे, वाइल्ला जितने तुलाने सुरा हैं वो अलग अलग मौजूआत पे हैं। एक वाक्य खत्म किया, दूसरा शुरू हुआ, पैगाम है, अहकाम है, सब कुछ है एक एक सूरह में। तो अल्लाह ने कुरान में सूरह यूसुफ की इब्तिदा में कहा, नहनु नकुसु अलैका अहसनल कसस बिमा औहैना इलैका हाज़ल कुरान, हम आपको बेहतरीन किस्सा सुना रहे हैं ये जो हमने आपको कुरान नाजिल किया। तो अब इसको बेहतरीन अल्लाह ने वाक्य कहा, क्यों? इसमें सब कुछ है, माँ बाप से जुदाई है, उनकी तड़प है, बाप का बेटे के लिए तड़पना, जनाब यूसुफ वहां पे, जुलेखा का भाइयों का हसद, सब कुछ वहां दास्तान जो है उसमें सब यानी पहलू मुआशरे के पाए जाते हैं। तो अब जनाब यूसुफ को उसी रात बुलाए और कहा, ऐसे दे ए यूसुफ, ऐसे दे हमें ख्वाब की ताबीर दीजिए। तो जनाब यूसुफ ने उसी, अब जब उसका वाकया लिखा बादशाह का, अल्लाह ने बादशाह का जिक्र किया, तो अल्लाह फरमाता है कि यानी उस बादशाह का पूरा ख्वाब अल्लाह सुबहाना व ताला ने एक आयत में सुना दिया। यानी अल्लाह ने उस ख्वाब को एक आयत से ज्यादा अहमियत नहीं दी कि बादशाह का ख्वाब है, बस एक आयत की से ज्यादा उसको वक्त ना दिया जाए। अब आप सोच सकते हैं, ये है कुरान की फसाहत व बलागत के, जिसके अंदर मानी, जिसके अंदर मतालिब, इस अंदाज से अल्लाह ने सब कुछ बयान किया कि इंसान जो है वो ताज्जुब में चला जाता है कि क्या है। पुराने ज़माने में कानून था अरबों का, तो उसके बदले में यानी जो यहूदी कानून था कि अल आयन यानी एन आई फॉर एन आई एंड और क्या है वो कि लिम फॉर लिम, यानी उसके बदले उस आँख के बदले आँख, कान के बदले कान, जान के बदले जान। तो अल्लाह ने कुरान में आयत नाज़िल की, कभी वो भी पैगाम तो मैंने मूसा को दिया था, वलकुम फिल क़िसास हयातुन या उलिल अलबाब, ए अक्ल वालो हमने क़िसास में तुम्हारे लिए हयात रखी, वलकुम फिल क़िसास हयात, हमने क़िसास में तुम्हारे लिए हयात रखी। मैं क़िसास ही बस इतने से छोटे से जुमले के अंदर अल्लाह ने पूरा का पूरा कानून दे दिया, क़िसास का पूरा एक आयत के एक टुकड़े के अंदर पूरा का पूरा। तो कुरान करीम जो है वो जिंदा मोजज़ा है, एजाज है। बहुत से लोग कहते हैं कि नहीं कुरान में तहरीफ नहीं, कुरान में तहरीफ नहीं हुई, ये कुरान जो है बगैर तहरीफ के बाग, क्योंकि कुरान में आया था सूरह हिजर के अंदर, इन्ना नहनु नज़्ज़लना ज़िक्रा व इन्ना लहू लहाफ़िज़ून, बेशक हम ही ने इस कुरान को नाजिल किया और हम ही इसकी हिफाजत करने वाले हैं। तो अल्लाह कह रहा है जब हम हिफाजत करने वाले, तो अल्लाह ने हिफाजत की, वो अब किसी को भी सबब बना दे। और जनाब अमीर अलैहिस्सलाम ने कुरान के इतने फ़ज़ाइल सुनाए, कभी ये नहीं कहा कि वो जो कुरान मेरे पास है उसके हैं, तुम्हारे पास जो कुरान है उसमें नहीं, नहीं यही कुरान। बहुत से लोग कहते हैं कि भी नहीं कुरान मौला ने इसलिए नहीं वो दिया, वो तरतीब के नज़ूल यानी आयात के नज़ूल की तरतीब के हिसाब से आपने जमा किया था, क्योंकि आप नहीं चाहते थे कि दो कुरान हो जाए। अरे भाई, जब दो नमाजें हो गई, रोज़ों के वक्त अलग अलग हो गए, हज के अहकाम अलग अलग हो गए, मौला के ज़माने में हो गई थी नमाजें अलग, कुछ हाथ बांध के पढ़ रहे थे, को मौला ने ये नहीं कहा कि चले नमाजें अलग अलग ना हो जाए, तो चलें भाई नमाज तो हर रोज पांच दफा पढ़नी है तो चलो मैं भी हाथ बंधवा दूं, नहीं। शरीयत के मामले के अंदर कोई समझौता नहीं है कि चलो नहीं ठीक है यहाँ पे हम कॉम्प्रोमाइज कर लेते हैं। तो अब ये जो है बहरहाल मामलात हैं कि जिनको समझना बहुत ज़रूरी, कुरान जो है वो आज तक तहरीफ से पाक वाहिद किताब है। और अब दलील के तौर पर, अभी ये जो बर्मिंघम यूनिवर्सिटी के अंदर एक कुरान करीम का नुस्खा मिला, उसको ऑक्सफोर्ड यूनिवर्सिटी लेके गए और देखा और कहा कि शायद ओल्डेस्ट कुरान का नुस्खा हमारे पास है, और ये वही कुरान है जो आज हमारे पास है। अगर अलग अलग कुरान होते तो ये ईसाई, ये यहूदी, ये काफिर मुशरिक, ये हमें जीने ना देते, फौरन उसका नुस्खा आउट करते कि ये लो तुम्हारे मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम के ज़माने का कुरान हमें मिल गया। प्रॉब्ली डेट्स बैक टू बीबीसी की खबर थी कि वी हैव फाउंड द ओल्डेस्ट मैनुस्क्रिप्ट ऑफ द होली कुरान विच Probably dates back to the time of Muhammad sallallahu alaihi wasallam. कि भी हमें रसूल कुरान का कदीमी तरीन नुस्खा मिल गया कि जो शायद मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम के ज़माने का नहीं है तो उनके फौरन बाद के ज़माने का। तो यानी वो खुद कह रहे हैं अगर दो अलग अलग होते, ये आज मौजूद कुरान अरबी और उसकी अरबी और, तो ये शोर मचाते, इतना ज़्यादा तूफान खड़ा करते कि लो तुम्हारा कुरान तहरीफ शुदा है, ये दलील हमारे पास मौजूद है, तो अलग अलग कुरान है, तो ये वही कुरान। कुरान में तहरीफ नहीं हुई, अल्लाह का बहुत बड़ा जो मुजज़ा कुरान, उसका कलाम उसने आज हम पे नाजिल किया, अपने हबीब को दिया, बेहतरीन किताब, बेहतरीन नबी, बेहतरीन इमाम हमें दिए, हम बेहतरीन दीन के मानने वाले हैं। बस भाई दो रबी अव्वल गुजर गई, ये दो रबी अव्वल जो है दो रिवायात हैं, एक मरहूम सैयद अली आगा कादी तबातबाई की कि वो कहते हैं दो रबी अव्वल को मौला सज्जाद अलैहिस्सलाम बीबियों के साथ असीरी के बाद रिहाई के बाद जब शाम से चले तो करबला अरबईन पे पहुंचे और अरबईन के बाद जब चले तो दो रबीउल अव्वल को मदीना पहुंचे, एक रिवायत के मुताबिक। दूसरी है कि आठ रबीउल अव्वल ही को पहुंचे, बहरहाल मुझे उससे बहस नहीं कब पहुंचे, एक रिवायत है और उसी दली आगा कादी तबातबाई ने इसको लिखा कि दो रबीउल अव्वल को पहुंचे थे। तो मैं आज दो रबीउल अव्वल के मजलिस में, ये जो अशराए मजालिस है हमारा, इसकी पांचवी मजलिस है आज, इसमें असीरान करबला की करबला से मदीने वापसी के चंद जुमले मसाहिब के पेश करना चाहता हूं। जब बीबियां चली मौला सज्जाद के साथ, शाम से रिहाई मिली, जब रिहाई मिली तो सब बीबियां रो रही थी। आप जानते हैं ना, कैदियों को रिहाई मिलती है वो खुश होते हैं, लेकिन जब बीबियों को रिहाई मिली तो वो रो रही थी। जानते हैं क्यों? क्योंकि रिहाई मिली भी तो एक तो जिंदान में रोने नहीं दिया जाता था, जब रोते तो उन्हें ताजियाने मारे जाते, और दूसरे जब रिहाई मिली तो अब सबको पता था मदीने जाएंगे, जाएंगे तो कैसे, ना भाई साथ है ना बेटे, सब मारे गए। और फिर जिंदान में एक बच्ची की खबर को छोड़ के बीवियां बहुत ज्यादा दुखी थी, रो रही थी। बस भाई अरबईन पे करबला आई, बीबियां करबला आईं ज़ियारत की, रोईं बहुत ज़्यादा, वहाँ पे तीन दिन रोती रहीं, लेकिन चलीं एक मरतबा अरबईन से मदीने की जानिब। बशीर इब्न जज़लम, और कुछ कहते हैं बशीर इब्न नौमान, यानी हज़रत मुख्तार के चचाजाद भाई, वो लेके आए, कुछ कहते हैं बशीर इब्न जज़लम लेके आए। जब जब बशीर इब्न जज़लम के साथ आए मौला सज्जाद, बीबियाँ आईं मदीने पहुँचीं तो मदीने के बाहर रुक गए, और उस वक्त जनाब उम्मे कुलसुम सलामुल्लाह अलैहा ने मरसिया कहा का मदीनत जद्दना ला तकबलीना फबिल हसरात, या हम लोग नाना के शहर मदीना हमें कबूल ना करना, हम बड़े कसमपुरसी के आलम में लुटे हुए शाम से आए, हमारे भाई हमारे बेटे मारे गए। बड़ी अजीब व गरीब हालत थी जब बीवियां आईं, जब पहुंच गईं तो एक मर्तबा जनाब सैयद सज्जाद ने मदीने से बाहर काफिले को रोका, कहा फूफी अम्मा हमें इस हालत में मदीने वाले जब देखेंगे, खुसूसन कुछ बीमार, तो शायद वो कोई हमें देखने के बाद मर ना जाए, हम फौरन नहीं जाएंगे मदीने में। तो आपने फौरन एक मर्तबा कहा बशीर जाओ जाके पहले ऐलान कर दो कि हुसैन इब्ने अली हुसैन मारे गए हैं, मदीने वालों को पहले भी खबर मिल चुकी थी, लेकिन मदीने वाले बावर नहीं कर रहे थे। एक तो असरे आशूर में जनाब उम्मे सलमा ने ख्वाब देखा, रोती हुई बाहर निकले, मैंने अभी रसूल खुदा सल्लल्लाहु अलैहि वसल्लम को ख्वाब में देखा कि आप सर नंगे सर आए, सर में गर्द पड़ी हुई थी, चेहरे पे आंसू बिखरे हुए थे, यार रसूल ये क्या हालत बना रखी, तो कहा मेरा नवासा हुसैन मारा गया। फिर इसी तरह से कुछ परिंदे आए, इसी तरह से मुख्तलिफ लोग, खबरें आती रहीं लेकिन कोई नहीं मान रहा था। अब जब ये काफिला आया तो कहा कि इस हालत में हम नहीं जाएंगे। मौला सज्जाद फरमाते हैं जब हम वापस आए असीरी से, शाम से वापस आए, तो हमारे खानदान की कोई बीबी पहचानने लायक नहीं रही थी। एक मरतबा कहा जाओ बशीर जाके पहले ऐलान कर दो कि हुसैन मारे गए। बशीर इब्न जज़लम ने आके ऐलान किया, मैं मुख्तसर करके पेश कर रहा हूं। बशीर ने कहा आला या अहल यसरब ला मुकाम लकुम बिहा क़ुतल हुसैन बे करबला, ऐ यसरब वालो अब ये जीने लायक नहीं रहा शहर, ये रहने लायक नहीं रहा, रसूल का नवासा क़ुतल हुसैन बे करबला, हुसैन इब्न अली करबला में मारे गए। बस भाई जनाब उम्मुल बनीन का तवील मकालमा है बशीर से कि बीबी मौला के साथ ही घर था, जनाब अमीर का मस्जिद नबवी से मुत्तसिल जुड़ा हुआ, वहां जनाब उम्मुल बनीन रहती थी, फौरन मस्जिद में आई, बुरका लिया हाथ में, आसा आने के बाद कहा, बशीर ये कौन से हुसैन मारे गए? कहा, बशीर बीबी आपको नहीं मालूम, नवासा है रसूल हुसैन, बस भी एक मरतबा भी तारुफ नहीं है। तो जनाबे तफसील है मसायब में बहुत ज्यादा, मैं मुख्तसर कर रहा हूं कि जनाबे उम्मुल बनीन ने एक मरतबा कहा का मेरे मौला का बीबी आपके, जब बाद में पता चला तो कहा कि आपके बेटे अब्बास और आपके बेटे भी मारे गए। का मेरे सारे बेटे हुसैन पे कुर्बान, ये बता मेरे मौला सरकार नहीं आपके आपके मौला मारे गए? बस भाई जनाब उम्मुल बनीन रोने लगी, तड़पने लगी सब। एक मरतबा मदीने से बाहर बीबियां जो तड़प रही थी मौला सज्जाद के साथ चली, इस्तकबाल के लिए हजरत मोहम्मद हनफिया पहुंचे, मौला अली के फर्जंद, जनाब अब्बास से बड़े थे, मौला हुसैन से छोटे। एक मरतबा आए, आने के बाद देखा कि मौला अब्बास का जो आलम था जनाबे अब्बास के हाथों में। एक मरतबा परचम को देखा, मौला सज्जाद अलैहि सलाम थे सर पे स्याह मामा। देखने के बाद कहा कहा कि ऐना ऐना अखिल हुसैन, किसी ने जाके जनाबे मोहम्मद हनफिया को बताया था कि मौला हुसैन मारे गए, ये मौला हुसैन का काफिला वापस आ गया। तो उन्होंने पूरा नहीं सुना, फौरन आया कहा मेरा भाई हुसैन का है, कहा कद कोतला बे करबला, या अम्मा चचा जान वो करबला में मारे गए। कहा हुसैन मारे गए, अब्बास कहाँ था? कहा कद कोतला बे कर, वो भी करबला में मारे गए। कहा और कुछ नहीं पूछूंगा, मुझे इतना बता दो मेरी बहनें अली और बतूल की बेटियां नबी की नवासियां मेरे भाई हुसैन के साथ गई थी, वो कहाँ है? कहा चचा जान उन्हें बाजारों में ले जाया गया, उन्हें शराबी के दरबार में ले जाया गया। जनाबे मोहम्मद हनफिया घोड़े की पूछ से गिर गए। वहां जनाबे सैयद सज्जाद आगे बढ़े, चचा का सर उठाया, जानू पे रखा, कहा चचा जान घर जाके रोएंगे, हिम्मत करें घर चलें। तो हजरत मोहम्मद हनफिया ने फरमाया कहा कि आप कौन है, मुझे बार बार चचा क्यों कहते हैं? कहा चचा जान मैं आपका भतीजा सैयद सज्जाद। कहा सज्जाद आप 24 बरस के जवान हैं, ये आपकी दाढ़ी सफेद कैसे हो गई? तो जनाब सैयद सज्जाद ने क्या फरमाया होगा? चचा आपने सिर्फ सुना, आप घोड़े की पूंछ से गिर गए। चचा मैं आंखों से देख के आया हूं अली की बेटियां शराबी के दरबार में। अला लअनतुल्लाह अलल कौमिज़ ज़ालिमीन व सयअलमु अल्लज़ीना ज़लमू अय्य मुनक़लिबिन यनक़लिबून। परवरदिगारा दुश्मनान अहले बैत को नीस्त नाबूद फरमा, दाइश तालिबान को गारत फरमा, मोमिनीन की हिफाजत फरमा, हम सब की आकबत बखैर फरमा। परवरदिगारा हम सबको जिंदगी में बार बार मोहम्मद वाले मोहम्मद अलैहिस्सलाम की ज़ियारत नसीब फरमा, आखिरत में उनकी शफात नसीब फरमा। परवरदिगार दुश्मनान अहले बैत को नीस्त नाबूद फरमा, दाइश तालिबान को आले सऊद को गारत फरमा, बानियान मजलिस की तौफीकात में इजाफा फरमा। रब्बना तकब्बल मिन्ना इन्नका अंतस समीउल अलीम, हक मोहम्मद वाले तय्यबीन अत्ताहिरीन अल मासूमीन।